اور بعض لوگ کہتے ہیں بیان میں ادب یہ ہے کہ اے بیٹا ادھر بیٹھو قاری ادھر جا کے, بیان کا ادب یہ ہے کہ قریب بیٹھنا چاہیے اور مقرر سے یہ نیک گمان رکھے کہ اللہ تعالی کی رحمت اس کے ذریعے سے ہمیں ملے گی. اللہ تعالی کی رحمت ملے گی. اور حضرت فرمایا کرتے تھے شیخ سے یہ نیک گمان رکھو کہ اس کے دل میں اللہ تعالی کی محبت کی آگ ہے, اور آگ سے نفع اس وقت ہوتا ہے جب اس کے قریب بیٹھے. سردی کا زمانہ ہے, آگ جل رہی ہے. ملا نصیر الدین صاحب رحمۃ اللہ علیہ ایک بزرگ گزرے ہیں, ذرا کچھ مذاقی قسم کے تھے. ایک مرتبہ یار دوستوں کی مجلس لگی ہوئی تھی, تکا بوٹی باربیکیو منا رہے تھے, باربیکیو ٹو نائٹ, بلکہ باربیکیو یسٹرڈے نائٹ. تو دوستوں کی بات چل رہی تھی تو دوستوں نے کہا کہ اگر کوئی شخص اس پہاڑ پر رات گزار لے تو اس کو میں یو کے کا ویزا لگوا کے دوں گا اور ساتھ میں 10,000 پاؤنڈ بھی دوں گا. اور جب اتنے پاؤنڈ پائے گا تو پاؤں کیسے نکلے گی؟ اور ساتھ میں آئی فون کا گولڈ ورژن, iPhone 6 کا گولڈ ورژن بھی دوں گا. ملا صاحب رحمۃ اللہ علیہ نے فرمایا اچھا ٹھیک ہے. اصل میں پہاڑ کا یہ معاملہ ہوتا ہے جب پہاڑی علاقوں میں آپ جائیں, اگر بارش ہوگی تو زمین پر تو بارش ہوگی, پہاڑ پر برف باری ہوگی. لہذا جو جہاز میں سفر کرتے تو ٹیمپریچر دیکھتے رہیں, تو پھر وہ ٹیمپریچر اگر بڑا ہوا ہے, کیونکہ ٹیمپریچر جتنا بڑھتا ہے تو گرمی ہوتی ہے, جتنا کم ہوتا ہے تو ٹھنڈک کی طرف جاتا ہے, تو ٹیمپریچر گرنا شروع ہو جاتا ہے یہاں تک کہ مائنس میں چلا جاتا ہے. تو پہاڑوں پر اکثر ٹھنڈک زیادہ ہوتی ہے, جس کا نتیجہ سر ادھر بیٹھو, ارے ادھر بیٹھنا, ادھر ادھر کیا تاڑتا ہے, چلو آپ کی وجہ سے وہ بھی ٹھیک ہو گئے, بیٹی کی وجہ سے بہو بھی صحیح ہو گئی. وہ مثل مشہور ہے نا, جب بہو کو سنانا ہو تو بیٹی کو سناتے ہیں. تو پہاڑوں پر جو ہے برف ہوتی ہے اور زمین پر بارش ہوتی ہے. تو ملا صاحب نے رات پہاڑ پر گزاری اور کیا یہ کہ ایک کتاب اپنے ساتھ لے گئے اور ساتھ میں ایک موم بتی وہ رکھ لی. اور موبائل فون اپنے ساتھ لے گئے کہ چلو رات بھر فیس بک پہ کتابی چہرے پڑھیں گے. فیس بک کا ترجمہ ہے نا کتابی چہرہ. تو رات مزے سے, کیونکہ انٹرنیٹ پہ بیٹھنے والا چیٹنگ کرنے والوں کو تو ٹائم کا پتہ ہی نہیں چلتا. اب رات جناب وہ گزاری, صبح دوستوں سے کہا کہ رات میں نے پہاڑ پر گزاری, نکالو مجھے پاسپورٹ بنوا کے دو, میرا ویزا لگاؤ اور مجھے آئی فون دو, نینو سم بھی دینا. اب جناب دوستوں نے کہا کہ کیسے رات گزاری, کہا بس کیا کرنا تھا, کتاب پڑھتے رہے اور موم بتی جلا کر اس کی روشنی میں. انہوں نے کہا کہ لو جی تم نے تو موم بتی جلا لی, اس کی گرمی سے تو تمہیں پتہ ہی نہیں چلا ہوگا. ملا صاحب نے کہا بھائی ادھر ٹھنڈک میں, اتنی ٹھنڈک میں موم بتی کیا کرے گی؟ کہا نہیں یہ تو تم نے وہ کیا, موم بتی سے تو کام آسان ہے. अब मुल्ला साहब खामोश हो गए। कुछ दिन गुजरे तो उन्होंने कहा कि क्यों भाई पाए खाने? कहा साहब क्यों नहीं खाएंगे, लेकिन वो जो पाए हैं आला पाए के होने चाहिए, अदना पाए के ना हो, होते तो अदना है लेकिन आला होने चाहिए। बहुत अच्छा। अब जब वक्त मुकर्रा पर दोस्त अगर आ गए, अब क्या भाई कुछ देर इंतजार करो कि हंडिया पक रही है, और तुम्हें मालूम है पाए जितनी देर पके उतने मजेदार होते हैं। तो जनाब एक घंटा गुजरा, दो घंटा गुजरा, उन्होंने कहा भाई ये क्या है, ये पाए पक क्यों नहीं रहे, ये पांव अपने, ये पाए अपने पांव क्यों नहीं जमा रहे? उन्हें कहा कि सब्र करो भाई, हो रहा है। आखिर दोस्तों ने कहा भाई दिखाओ तो सही, क्या पाए हैं कैसे जो गल नहीं रहे, पक नहीं रहे? अब आ जाओ भाई देख लो। अब गए तो देखे एक बड़ा सा चूल्हा, उसमें बड़ा सा देगचा रखा हुआ है, और उसमें झांका तो देखा पाए और सब मसाले वसाले सब। नीचे देखा तो मोमबत्ती जल रही है। दोस्तों ने कहा ये क्या, तुम मोमबत्ती से पाए पका रहे हो? कहा इसमें क्या बात है, ये भी तो आग है। उसने कहा अरे बेवकूफ, कोई मोमबत्ती की आग से भी पाए पकते? तो कहा क्यों नहीं पक सकते? कहा तुम कुछ अकल करो। तो मुल्ला साहब फरमाने लगे जब मोमबत्ती की आग में मैं उस बर्फानी रात में पहाड़ पर रात गुजार सकता हूं, तो उस मोमबत्ती की आग से पाए क्यों नहीं पक सकते? तो मेरे शेख रहमतुल्लाह अलैह फरमाए करते थे, हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब नव्वर अल्लाह मरकदहु, हजरत फरमाते थे कि देखो मुकर्रर के शेख के करीब बैठने की कोशिश करो, क्योंकि आग है आग। फर्क यह है कि दुनिया की जो आग है वो जलाती है, और जो अल्लाह ताला की मोहब्बत की आग होती है वो जिलाती है। एक है जलाना, एक है जिलाना। जिला बख्शना यानी गोया हयात ना मिलती है, नई हयात मिलती है, नई जिंदगी मिलती है। और चूंकि शेख से अल्लाह ताला पर फिदा होने का सबक मिलता है, तो ये आलम होता है उसका, जिंदगी पुर बहार होती है। जिंदगी पुर बहार होती है जब खुदा पर निसार होती है। जिंदगी का मजा उस वक्त आता है जब ये जिंदगी खालिके जिंदगी पर फिदा हो, तब उस जिंदगी का मजा आता है। और जो जिंदगी खालिके जिंदगी से दूर हो वो क्या जिंदगी है, वो जिंदगी नहीं है, वो गंदगी है। जिंदगी तो बंदगी के साथ है। जब बंदा अपने मालिक और पालने वाले को राजी और खुश रखता है, अब आप देखिए कोई शख्स किसी इलाके में जाए, वहां का कोई बड़ा आदमी है, ताकतवर है, साहिब हैसियत है, अगर उसको नाराज करे तो ये चैन से बैठ सकता है? जैसे देहात वगैरह होता है वहां कोई वडेरा है, चौधरी है, चौधरी को नाराज करके कोई किसान खुश रह सकता है? तो हालांकि वो बेबस है, लेकिन ये सारी कायनात, ये सारा आलम अल्लाह का है। अल्लाह ताला को नाराज करने वाला वो चाहे अमेरिका, लंदन, जापान की रंगीन दुनिया में, अगरचे उसके पास बैंक बैलेंस भी हो, शानदार बेडरूम भी हो, शानदार मकानात भी हो, रुपया पैसा भी हो, और राहत और आयश का सामान भी हो, लेकिन उसको चैन और सुकून नहीं मिल सकता। मेरे प्यारे शेख और मुर्शिद रहमतुल्लाह अलैह का शेर है, खुदा की सरकशी से खुदकुशी है माल और दौलत में। कितने ऐसे मालदार जिनके पास माल है लेकिन अल्लाह को नाराज किया, नतीजा यह हुआ कोई जरा परेशानी आई खुदकुशी कर ली। मगर कभी अल्लाह वालों से नहीं ऐसा सुना जाता, किसी अल्लाह वाले ने आज तक खुदकुशी नहीं की है कि वो एक परेशानी आई और खुदकुशी कर ले। वो रोता है, अल्लाह से गिड़गड़ाता है, अल्लाह से मांगता है, ارے اللہ والے تو بڑی بات، ایک گناہگار مسلمان بھی جب اللہ تعالیٰ کے حضور میں سجدہ کر کر دو رکعت پڑھتا ہے، اللہ سے روتا ہے کہ یا اللہ سارے عالم سے میں بے بس ہو گیا، پورا عالم میری مدد نہیں کر سکتا، صرف آپ ہے جو میری اس تمنا کو پوری کر سکتے ہیں، مجھے اس مسئلے سے نکال سکتے ہیں، تب اس کے دل میں سکون آ جاتا ہے. صرف فریاد کی برکت اتنی ہے، فریاد کرنے کی اتنی بڑی برکت ہے. تو اللہ تعالیٰ کو ناراض کرنے والا سارے عالم میں چین اور سکون نہیں پا سکتا، اگرچہ چاروں طرف اس کے حسین ہو، ایئر کنڈیشن ہو، گلیمر لائف ہو، کاسموپولیٹن سٹی میں رہتا ہو اور ہر طرف حسین ہو اور حسین اس کو پیار بھی کر رہے ہوں، لیکن چین سکون نہیں پا سکتا، کیونکہ سکون اللہ تعالیٰ نے نہ ڈالر میں رکھا نہ ڈارلنگ میں رکھا، یہ سکون تو اللہ تعالیٰ کی یاد میں ہے. اس لیے وہ فقیر، وہ ملا جس کو کہتے ہیں ارے ملا تجھے تیری نماز تیری تسبیح سے کیا ملتا ہے، ارے اس کو کیا ملتا ہے، یہ چھوڑو اس کے پاس بیٹھ کر دیکھو تمہیں اس کے پاس بیٹھنے سے کیا ملے گا، اگر سکون نہ ملے تو کہہ دینا. ہاں شرط یہ ہے کہ وہ صوفی اور وہ ملا اللہ والا ہو، گناہوں سے بچنے والا ہو، پھر دیکھو اس کے ذکر اور اس کی تسبیح سے کیا ملتا ہے، اس کو تو کیا ملے گا، اس کے پاس بیٹھنے والوں کے دیکھ لیں، ایئر کنڈیشن جب ٹھنڈا کرتا ہے تو صرف مالک کو نہیں ٹھنڈا کرتا، جتنے پاس بیٹھتے ہیں سب کو سکون دیتا ہے، سب کو ٹھنڈا کرتا ہے. تو اس لیے قریب بیٹھنے کا نفع اور فائدہ ہے، ادب بھی یہی ہے، اور قریب بیٹھے دیکھیں نا، دسترخوان ہو، ولیمے کی دعوت ہو، تو ولیمے کی دعوت میں جب جاتا ہے، انٹر ہوتا ہے بینکویٹ ہال میں، تو کہاں سیٹ تلاش کرتا ہے، کھانے کی ٹیبل کے قریب کے نہیں، حالانکہ کھانا بھی لگا نہیں ہے، پھر بھی کوشش کرتا ہے کہ کھانے کی ٹیبل کے قریب، اور قریب آ جاؤ، کھانے کی ٹیبل کے قریب بیٹھوں، پھر بھی یہی کوشش کرتا ہے، تاکہ جیسے ہی کھانا شروع ہو تو صفے اول میں تکبیر اولا میں نعرہ تکبیر بلند کرنے والا سب سے پہلے میں ہوں. واہ واہ عاشق طعام، واہ عاشق مرغی، عاشق بوٹی، عاشق تکہ کا یہ حال ہے، عاشق مولا کا یہ حال ہوتا ہے، وہ مسجد کی صف اول میں سب تکبیر اولا کے اہتمام کی فکر کرتا ہے، وہ آگے بیٹھے گا کہ صف اول کا، مسجد کی صف اول جنت کی صف اول ہے، کیوں پیچھے رہے وہ. اگر کہتا ہے میں بڑا گناہگار ہوں تو گناہگار آدمی کو کھانا بھی نہیں کھانا چاہیے، وہاں بھی تو گناہگار ہے، لیکن پیٹ کے لیے گناہ نہیں دیکھتا، تو نیک کام کے لیے پھر گناہ کو کیوں دیکھتا ہے، اللہ تعالیٰ کو راضی اور خوش کرنے کی فکر کرے. تو اس لیے قریب بیٹھنا یہ ادب ہے، یہ ادب ہے کہ قریب بیٹھے، کیونکہ آگ جو ہے، آگ کے جو جتنا قریب ہوگا اس کا نفع، اس کو اتنا زیادہ نفع ملے گا. تو جو میں نے آیت پڑھی تھی، میرے شیخ رحمت اللہ علیہ اکثر اس پر بیان فرماتے تھے کہ تبارک الذی بیدہ الملک، کہ تبارک بہت برکت والی، اور تبارک کے معنی جس کی برکت رفعتوں کے ساتھ ہو، اونچی ذات. الذی بیدہ الملک، ید جس کے ہاتھ میں ملک ہے، لہذا یہ ید کے معنی محاورے کے، یہ محاورتن ہے، یہ محاورہ ہے. کیا مطلب؟ ہاتھ میں ہونا یعنی قدرت میں ہونا، اس سے مراد قدرت ہے. कहते ना कि जी उसके हाथ बड़े मजबूत हैं, या लंबे हाथ हैं, या उसके हाथ दूर तक हैं, ये सब मुहावरात हैं। तो क्या मतलब हुआ? बियादिहिल मुल्क उसके कब्जे कुदरत में, अलमुल्क अलिफ लाम इस्तिगराक का है, यानी जितने ममालिक हैं वो सब अल्लाह ताला के कब्जे कुदरत में। फकीर को अमीर बनाता है, अमीर को फकीर बनाता है, फकीर को बादशाह बनाता है, बादशाह को फकीर करता है, ये सब अल्लाह ताला के कब्जे कुदरत में है, इंतजामात हैं। मेरे शेख रहमतुल्लाह अलैह एक वाकया सुनाते थे कि एक मुल्क के बादशाह का इंतकाल हुआ, पार्लियामेंट ने फैसला रखा कि कल सुबह जो कि शहर के दारुल खिलाफा, दारुल हुकूमत, राजधानी, दारुल सल्तनत और कैपिटल, कैपिटल सिटी के शहर दरवाजे पर जो सबसे पहले आएगा उसी को बादशाह बनाएंगे हम। अब सुबह सुबह अब सारी सीआईडी लगा दी, एजेंसी लगा दी कि भाई सिक्योरिटी लगा दी कि जो सबसे पहले सुबह आए उसको पकड़ के ले आना। एक फकीर गुजर रहा था, वो अपनी ड्यूटी पर जा रहा था मांगने की। सुबह सुबह लोगों को ये घेरते हैं ना कि सुबह सुबह, यार लोग भी कहते हैं चलो सुबह सुबह तो कुछ अल्लाह अल्लाह कर लो, कुछ सदका कर लो ताकि दिन भर मुसीबतें ना आए, और इसमें कोई ऐसी बात भी नहीं है। हदीस शरीफ में खुद दुआ सिखाई गई है कि सुबह सुबह फजर की नमाज को जाओ तो ये दुआ पढ़ा करो रास्ते में, अल्लाहुम्मा अजअल अव्वल हादन नहारी सलाहा व औसतहु फलाहा व आखिरहु नजाहा اسألك خير الدنيا والآخرة يا رحم الراحمين। लिहाजा सदका देने को बुजुर्गों ने फरमाया इससे बुरी बला टलती है, जो बला आती है उस बला को भगाती है, और जो बला नहीं आती उस बला को नादिल नहीं होने देता। यह सदका, यह बरकत की चीज है, और माली सदका यह अफजल है। मसलन कोई दुकानदार है, वो कहे कि मैं अपनी दुकान की कोई चीज सदके में किसी गरीब को दे दूंगा, तो एक साहब ने यही कहा मुझे, तो मैंने कहा कि वो तो अच्छी बात है लेकिन उससे दिल पे चोट नहीं लगेगी, मेरे खास दोस्त हैं इसलिए उनको ये कहा, वरना ये भी सदका है। मैंने कहा चोट उस वक्त लगेगी जब तुम पैसे निकालोगे, और उसकी दलील क्या है कि लन तनालुल बिर्रा हत्ता तुनफिकू मिम्मा तुहिब्बून, कि तुम्हें हरगिज वो नेकी का कमाल, तुम नेकोकार नहीं कहला सकते जब तक तुम खर्च ना करो वो चीज को जो तुम्हें पसंद है। मा तुहिब्बून जो चीज है, यानी जो चीज तुमको बहुत पसंद है, और फिर अल्लाह ताला ने यह नहीं फरमाया कि लन तनालु बिर्रा हत्ता तुनफिकू मा तुहिब्बून, कि जो तुम्हें पसंद है वो दे दो, खर्च कर दो, यह नहीं फरमाया, बल्कि फरमाया मिन मा तुहिब्बून, यानी जो तुम्हें पसंदीदा चीजें उनमें से खर्च करो। अब आप बताइए अगर यह हुक्म होता कि मा तुहिब्बून खर्च कर दो तो क्या हाल होता? इंसान को जो चीज पसंद आती वो दे देता, लेकिन अल्लाह ताला ने ऐसा नहीं फरमाया, बल्कि फरमाया मिन मा तुहिब्बून में से जो तुम्हें पसंद है, जो तुम्हें पसंद है उसमें से दे दो, कुछ दे दो, सब ना दो कुछ दो। अरे अतीकुल्ला अपना रुख ठीक करना, इधर मुड़, हाँ और मुड़ जा, और मुड़ जा, अरे आगे नहीं बढ़, मुड़ जा। तो मा तो हिब्बून में से मिन मिन तबीजिया बास को खर्च करो। मैंने कहा दुकान में जो तुम्हारे माल रखा होगा तो वो तो पहले ही कहता है बिक तो नहीं रहा तो दे दो सदके में, उतना उस पर दिल पे चोट नहीं लगती। लेकिन जिस वक्त डॉलर निकालता है और जिस वक्त पाउंड निकालता है और जिस वक्त रुपया निकालता है दिल पर चोट लगती है, और तब पता चलता है कि क्या चीज है। इसलिए गरीब आदमी को भी चाहिए वो सदका किया करे, थोड़ा सा ही सही, अगरचे थोड़ा ही हो, रुपया ही हो, एक नस्वार की पुड़िया के पैसे ही खर्च कर दे, ज्यादा न सही, नस्वार की पुड़िया का पैसा, दिन में 10 चाय पीता है एक चाय का पैसा, लोग छालियां खाते हैं, खर्च करना चाहिए, उसकी अपनी बरकत है सदका देने की, क्योंकि ये माल को बढ़ाने वाला है, मुसीबत को टालने वाला है, मरज को दूर करने वाला है, इसमें मरज का इलाज है। तो वो जो फकीर था, अब वो जैसे ही पहुंचा दरवाजे पर तो पकड़ लिया उसको सिक्योरिटी वालों ने और सीधा गाड़ी में डाला और ले चले। अब बंद गाड़ी सीधा शाही महल में हम्माम खाने में ले गए। अब वो तो कई बरस से नहाया हुआ नहीं था, उन्होंने उसको जैकूजी में डाल दिए ले जाके। एक सिख ने अपना एक घर बनाया तो अपने दोस्त को दिखाया, उसने कहा आओ दिखाओ तुम्हें, मैंने स्विमिंग पूल भी बनाए हैं। तो उसने कहा कि देखा तो ले गया, तो देखा तीन तीन स्विमिंग पूल, बड़ा हैरान उसने दोस्त का, बड़ा इंप्रेस हुआ, वो मरऊब हुआ। उसने कहा भाई ये तीन स्विमिंग पूल किस लिए? उसने कहा एक तो ठंडे पानी का है ताकि गर्मी हो तो ठंडे पानी से नहाए, दूसरा गर्म पानी का है जब सर्दी हो तो गर्म पानी में नहाए। कहा अच्छा ये तीसरा, उसने दोस्त से पूछा ये तीसरा किस चीज का है? उसने कहा यार कभी कभी नहाने को दिल नहीं भी चाहता। तो ये उस चीज का है, खोपड़ी है ना। हमारे एक दोस्त खुद सुनाते सच्चा वाक्य, अमेरिका गए, क्या एयरपोर्ट पर थे, तो काफी पुरानी बात है, घड़ी कोई नजर नहीं आ रही थी, मोबाइल कम होते थे, कहने लगे कि मुझे एक वो सिख नजर आया, तो मैंने, मुझे फ्लाइट की जल्दी थी तो मैंने पूछा कि ओ सरदार जी क्या टाइम हो रहा है? क्या उसने घड़ी देखी और घड़ी देख के देखते ही जो गालियां शुरू की बस। क्या मैं बड़ा हैरान हुआ, मेरे साथ एक दोस्त था, उसने कहा इस वक्त तुझे टाइम पूछने की क्या जरूरत थी? क्या मुझे क्या पता था कि 12 बज रहे? क्या उसने सच्चा वाकया, उसने कहा घड़ी देखते उसने वो गालियां शुरू दी की बस कि ये मुझे छेड़ रहा है। क्या मुझे तो टाइम पूछना था। तो फकीर को ले गए कि इसका पहले फुल बॉडी मसाज करेंगे, थाई मसाज, जैकूजी में नहलाएंगे। अब वो बेचारा फकीर कांपने लगा, उसने कहा लगता है कि ये मुझे जो है मेरी मैल उतार के जबरदस्त वाली पिटाई लगाएंगे। अब वो कह रहे हैं कि भाई मैंने क्या कसूर किया है, मैं तो एक फकीर हूं, मेरी तो मेरा तो बिजनेस ही मांगना है। अब कोई कुछ ना बोले, जब नहलाया दुलाया उसके बाद शाही लिबास पहनाया, फिर वजीर आजम आया, उसने आकर सलूट मारा उसको, सलूट, और कहा कि मुबारक हो, आप इस मुल्क के बादशाह हैं। बड़ा हैरान हुआ कि ये क्या। उसके बाद शाही महल में ले गए। अब दरबार लगा हुआ है, उसके सामने फैसले पेश किए गए। मेरे शेख रहमतुल्लाह अलैह फरमाते हैं, बिल्कुल दुरुस्त फैसले किए उसने। जब 12 बजे का वक्त आया दरबार के खत्म होने का, दो वजीरों को बुलाया कि इधर आओ, बगल में हाथ देकर ले चलो। वजीर आए, क्योंकि प्रोटोकॉल होता है, ये बादशाह का प्रोटोकॉल होता है। वजीर आए, वजीर ने कहा बादशाह सलामत, जान की अमान पाऊं तो एक बात कहूं। बादशाह ने कहा कहो भाई। कहा आप मौजूदा बादशाह हैं, साबिका फकीर हैं, आप तो क्या आपके खानदान वालों ने भी कभी, सात पुश्तों ने कभी शाही महल को ख्वाब में भी ना देखा होगा, लेकिन हैरान इस बात पर हैं, हैरान इस बात पर हैं, बंद कर दो इसको, हैरान इस बात पर हैं कि एक तो जब आपने फैसले किए बिल्कुल दुरुस्त फैसले किए, और दूसरा जिस तरह हमारा पहले बादशाह 12 बजे जब दरबार बर्खास्त होता था तो हुक्म फरमाता था कि ले चलो मुझे प्रोटोकॉल के साथ, आपने भी यही फरमाया, इसमें क्या राज है। तो वो बादशाह कहने लगा साबिका फकीर कि देखो जो शाही दे सकता है वो आदाब शाही भी सिखा सकता है। यानी जो अल्लाह बादशाहत अता फरमाता है वो आदाब सल्तनत भी सिखा देता है। मेरे प्यारे मुर्शिद और मेरे शेख रहमतुल्लाह अलैह फरमाया करते थे, अल्लाह ताला से उसकी दोस्ती मांगो कि अल्लाह हमें अपना दोस्त बना ले, हमें अपना वली बना ले, हमें अपना फरमाबरदार बना ले, अल्लाह वाला बना दे। जब अल्लाह ताला हमें अल्लाह वाला बनाएगा, अपने दोस्तों में शामिल फरमाएगा, तो दोस्ती के आदाब भी सिखाएगा। इस पर एक बात और समझाते थे कि देखो एक राजा ने, राजा पहले जमाने में वो होते थे जो हाथी पर सवारी करते थे, तो एक राजा ने एक गरीब आदमी से कहा मैं तुझसे दोस्ती करना चाहता हूं। उसने हाथ जोड़कर कहा कि राजा साहब मैं आपसे आपकी दोस्ती का मुतहम्मिल नहीं हो सकता। राजा ने पूछा क्यों। कहा बात यह कि आप हाथी पर सफर करते हैं, मेरा घर छोटा सा है, जब हाथी पर बैठकर आएंगे तो मेरे घर का वजूद ही ना रहेगा, वो है ही वैले ही छोटा सा, हम उस पर मुश्किल से समाते हैं, हाथी कैसे आएगा। तो राजा हंसा, उसने कहा अरे बेवकूफ, जिसको हम अपना दोस्त बनाते हैं पहले उसके घर को इतना बड़ा बनाते हैं कि हम हाथी पर बैठकर उसके घर में आ सके, फिर उसको दोस्त बनाते हैं, फिर उसके घर में आते हैं। तो मेरे शेख फरमाते हैं कि जिसको अल्लाह ताला जिसके दिल में तशरीफ लाते हैं, जिसको अपना वली और दोस्त बनाते हैं, उसके घर को, उसके दिल को इतना बड़ा फरमा देते हैं कि उसको कहते हैं वो वसी उजर्फ हो जाता है, कम जर्फ नहीं होता, वसी उजर्फ होता है, बड़े दिल वाला होता है। फिर तो अल्लाह ताला साहिब कुदरत है, और आगे फरमा दिया वहु आला कुल्ल शैइन कदीर, अल्लाह ताला की कुदरत हर चीज पर है। यानी ऐसा नहीं हो सकता कि अल्लाह ताला अपनी कुदरत के को इस्तेमाल फरमाना चाहे और अल्लाह ताला को उसके इस्तेमाल कुदरत से कोई रोक दे। लिहाजा अगर किसी मरते हुए जिसको सारी दुनिया के डॉक्टर कह दें कि इसकी मौत यकीनी है, ला इलाज है, अब ये मर जाएगा, अगर डॉक्टर के कह दे, लेकिन अल्लाह ताला के इल्म में अल्लाह ताला की तरफ से उसके लिए जिंदगी है, तो फिर वो मर नहीं सकता। आप लोगों को ये बात मालूम है कि हमारे हम जो ये दवाइयां खाते हैं ना, इसमें से अक्सर दवाइयां जहर हैं। नहीं यकीन आए तो डॉक्टर से पूछ लेना कि जो दवाइयां हैं ना, इसमें से अक्सर दवाइयां जहर हैं। क्यों डॉक्टर साहब, बैठे हैं डॉक्टर भी, अक्सर दवाइयां जहर है, जहर कि इंसान अगर उसको खा ले मर जाए। लेकिन उसी जहर को जब पकाते हैं, दवाई बनाते हैं, तो मुर्दे को खिला दो वो भी जिंदा हो जाए। इसलिए हकीमों के यहां एक नुस्खा भी है कि ना मर्दों के लिए, कि बाजे सांप का ऐसे है कि उनके जहर में 40 दिन चावल के दाने रखे जाते हैं, अगर दाने का चावल का एक दाना खा लें तो मुर्दा जिंदा हो जाए, एक दाना। जो संखिया है ना, ये भी इससे भी दवा बनती है, अक्सर जहरों से दवा बनती है, ऐसी चीज जिसको खाए इंसान मर जाए। लेकिन अल्लाह ताला की कुदरत है कि जब उसको तैयार करते उसी जहर से दवाएं तैयार की जाती। तो अल्लाह ताला ने ये असर रखा। आगे फरमाया, अब अल्लाह ताला क्या फरमा रहे हैं, अल्लज़ी, पहले अपना तारुफ करवाया कि देखो मेरे शेख रहमतुल्लाह अलैह फरमाते थे कि मेरे शेख हजरत मौलाना शाह अब्दुल गनी साहब फूलपुरी रहमतुल्लाह अलैह फरमाया करते थे कि ये कुरान करीम अल्लाह ताला का अपने बंदों के नाम खत है, 30 पारों का ये खत है। क्या मतलब, पहले जमाने में जब बच्चा परदेश जाता था तो बाप उसको लिख कर देता था हिदायत कि देखो ऐसे करना ऐसे ना करना, यहां रहना यहां ना रहना, कोई वक्त आए फला से राब्ता करना, खत लिखता था। तो ऐसे ही अल्लाह ताला ने अपने बंदों को उस आलम से इस आलम में भेजा। तो हमारे पहुंचने से पहले अल्लाह ताला ने क्या इंतजाम किया कि हमारे लिए यहां रहने का ढंग और सलीका रखा, हिदायत दे दी कि ऐसे रहना। अगर हसीनों को देखकर तुम चाहोगे तुम्हें सुकून मिले तो याद रखना हलाल बीवी से जो सुकून है वो भी बर्बाद हो जाएगा। कि मैं गर्लफ्रेंड भी रखूं, लगा हमारे रोशन ख्याल तबका भी अजीब है। इस्लाम में इजाजत है, एक से ज्यादा शादी की गुंजाइश है, जरूरत है किसी को करे। हमारा रोशन तया ख्याल तबका कहता तो नहीं, ये बीवी पर जुल्म है। अच्छा फिर क्या करें, कहा ऐसा करो एक बीवी रखो फिर कई गर्लफ्रेंड रख लो, झूठ बोल रहा हूं मैं। कहा अच्छा फिर बीवी क्या करे, तो वो रोशन ख्याल है ना, बेगैरत भी है। एक अंग्रेज आलिम से जो कि अंग्रेजी बोलने वाले, उनसे पूछा कि ये गैरत को अंग्रेजी में क्या कहते हैं, तो फरमाने लगे कि जिस कौम में गैरत ना हो उसके पास इनका कोई लफ्ज भी नहीं है, गैरत के लिए कोई लफ्ज भी नहीं है, क्योंकि गैरत ही नहीं है, बेगैरत है ना। तो बेगैरत के पास लफ्ज कहां से होगा। डॉक्टर साहब आगे आ जाओ, हाँ ये जगह है ना माशाल्लाह, बस बड़ी लंबी छलांग मारी आपने। तो फरमाने लगे क्या वो आलिम कि जिस कौम के पास गैरत ना हो उसके पास उसके लिए लफ्ज थोड़ी होगा। तो वो रोशन ख्याल तबका कहता है ठीक है कोई बात नहीं, अगर शौहर गर्लफ्रेंड रख सकता है तो हुकूक बराबर है, औरत बॉयफ्रेंड रखे। और शरीयत ने क्या मुसावात बराबरी रखी, राइट्स बराबर रखे कि मर्द अपनी बीवी से मोहब्बत करे और बीवी अपने शौहर से करे, उसको भी गर्लफ्रेंड रखने की इजाजत नहीं है। तो इसलिए बता दिया कि मेमों से दिल ना लगाना, हसीनों से दिल ना लगाना, वरना हलाल सुकून भी बर्बाद हो जाएगा। हराम वो चीज है जो हलाल को भी बर्बाद कर देता है, हराम कमाई हलाल कमाई को भी खा जाती है। हराम का जर्रा भी हलाल के वसी उसको बर्बाद कर देता है। आगे फरमाया अल्लज़ी खलकल मौता वल हयाता, सुभान अल्लाह। बेटा बैठ जाओ, नमाज के लिए वक्त दिया जाएगा बाद में, सही है। अल्लज़ी खलकल मौता वल हयाता, के वो कुदरत वाली जात वो है कि जिसने मौत को पैदा फरमाया और जिंदगी को पैदा फरमाया। क्यों? लियबलुअकुम, ताकि तुम्हारा इम्तिहान ले। अय्युकुम अहसनु अमला, कि तुम में से कौन बेहतरीन अमल करता है। तो पता चला जिंदगी किस लिए है। अगर जिंदगी माल जमा करने के लिए होती, अगर जिंदगी माल जमा करने के लिए होती तो नतीजा क्या होता कि सारे माल को जमा करके कब्र में साथ लेके जाते, डंपर भी, मशीनें भी, डॉलर भी, कैश भी, रेफ्रिजरेटर, एयर कंडीशन, सब कुछ लेके जाते, मोबाइल फोन भी लेके जाते और वाईफाई कनेक्शन भी। लहजा पहले ही होता था, कोई मेहमान आता था तो मेजबान उसको सबसे पहले पानी पिलाता था या शरबत फटाफट जो हो। और ये अदब भी है कि मेहमान आए उसके सामने पानी रख दो, वो पिए ना पिए उसकी तबीयत है, सादा ठंडा जो भी। लहजा पहले मेहमान आता था तो मेजबान उसे शरबत, कोल्ड ड्रिंक, लस्सी या पानी पिलाता था। अब जब मेहमान आता है तो मेजबान सबसे पहले उसे वाईफाई का पासवर्ड देता है। अगर मेजबान देने में देर कर दे तो मेहमान खुद ही पूछ लेता है, एक्सक्यूज मी प्लीज, वाईफाई का पासवर्ड तो दीजिएगा। अजीब हाल है। क्यों बा? तो अल्लाह ताला ने जिंदगी दी, मौत दी और जिंदगी को पैदा फरमाया हमारे इम्तिहान के लिए। यह इसलिए नहीं है कि हम माल को जमा करें, इस्तेमाल करें। मेरे शेख रहमतुल्लाह अलैह फरमाया करते थे कि हजरत मुफ्ती शफी साहब रहमतुल्लाह अलैह फरमाते थे कि जेब में माल हो, हाथ में माल हो, कार हो, कारोबार हो, लेकिन दिल में यार हो। कि दिल में मौला होना चाहिए। बल्कि हमारे बुजुर्गों ने तो नसीहत की है दीनदारों को भी कि माल के ना होने का यह मतलब नहीं है कि बस बिल्कुल फकीर रहो, यह माने नहीं है कि फकीर रहो कि जी हम इबादत में हैं फिर दूसरों से ज़कात मांगो, कि ज़कूत रूका, यह माने नहीं। फरमाया इतना रखो कि तुम्हें किसी से मांगो नहीं, और माल जमा करो, उसका हक अदा करो, ज़कात दो, फितरा है। अब जैसे कुर्बानी आई माशाल्लाह, कुर्बानी की कितना अल्लाह ताला कबूल फरमाए मुसलमानों के इस अमल को, कितनी बरकत की चीज है। फिर उसके बाद दीन के कामों पर, किसी गरीब की मदद पर, सब माशाल्लाह खर्च करने की जगह, सदका जारिया आखरत के लिए बनाए। लेकिन माल जमा करना यह मकसूद नहीं है। इसलिए हर वक्त इस बात की फिक्र में ना हो कि बस माल आए, या अपने दुनिया के काम पे नहीं, अल दीन पर खर्च करे, सदका दे भी दे। जो खर्चा मिले उस खर्चे में से आगे दे, यह बरकत की चीज है, बुरी बला को टालती है। माल का यह हक है। तो जिंदगी अल्लाह ताला ने इसलिए दी कि अल्लाह ताला ने इम्तिहान लेंगे कि कौन बेहतरीन अमल करता है। मेरे शेख रहमतुल्लाह अलैह फरमाते हैं कि जब मेरे शेख हजरत मौलाना शाह अब्दुल गनी साहब फुलपुरी रहमतुल्लाह अलैह ने यह आयत पढ़ाई तो मुझसे फरमाया कि बताओ जिंदगी पहले मिलती है या मौत पहले आती है? तो क्या जवाब है? जिंदगी पहले है ना, मौत बाद में। तो हजरत फरमाते हैं कि मैंने यारस किया कि हजरत पहले जिंदगी मिलती है तब ना मौत आती है। तो हजरत फुलपुरी रहमतुल्लाह ने सवाल फरमाया, बताओ कि अगर जिंदगी पहले मिलती है और मौत बाद में आती है तो अल्लाह ताला ने इस आयत में मौत को पहले क्यों बयान फरमाया? अल्लज़ी खलक़ल मौता वल हयाता, तो हजरत फुलपुरी रहमतुल्लाह के सवाल पर मेरे शेख रहमतुल्लाह ने अर्ज किया कि हजरत आप फरमाए, और यह अदब है कि ऐसी जब बात हो तो बड़े उनको पूछे, जैसे साहबा से कोई सवाल नबी सल्लल्लाहु अलैहि वसल्लम पूछते थे तो बहुत जगह ऐसा फरमाया, साहबा ने अर्ज किया अल्लाह व रसूलहु आलम, और अल्लाह ताला उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम खूब जानते। यह अदब है। तो हजरत ने अर्ज किया तो हजरत फुलपुरी ने फरमाया अल्लाह ताला ने मौत को पहले इसलिए बयान फरमाया कि जिस जिंदगी के सामने मौत होगी कि एक दिन हमने मरना भी है और जवाब भी देना है, हमसे पूछा जाएगा कहां से माल कमाया, कहां खर्च किया, जवानी कहां गुजारी, जिंदगी कहां गुजारी, तो जिसके सामने जिसको यह एहसास होगा कि एक दिन मुझसे सवाल पूछा जाएगा तो फरमाया फिर उसकी जिंदगी जिंदगी होगी। और जो जालिम मौत को भूल गया, बस के यही जिंदगी आयश करो, बस आयश, जिंदगी तो आयश से गुजरती है, आकिबत की खबर खुदा जाने। कैसा देखिए कितना अदबी जुमला है, बड़ा रोशन ख्याल जुमला है कि वाह साहब वाह वाह वाह, इस पे वाह वाह करते हैं कि जिंदगी तो आयश से गुजरती है, आकिबत की खबर खुदा जाने। अल्लाह अकबर, ये जो अल्लाह ताला ने हमें हुक्म दिया पैदा करके, वो हमारे खालिक है, उनको इस बात का हक है कि जिस बात को हमें हुक्म फरमाए हमें वो काम करना है। औलाद के जिम्मे यह हक है कि अपने मां बाप की फरमाबरदारी करे, नाफरमानी गुनाह है। तो जब पालने और मां बाप पालने का वसीला है, उनको शरीयत ने इतना हक दिया तो वो तो पैदा करने वाले असली तो वो हैं, हमारी जिंदगी के खालिक और मालिक तो वो हैं, और हमारी हैसियत गुलाम की है। हां, गुलामी का मजा उस वक्त आ जाए, अल्लाह ताला ने अपनी गुलामी में एक लज्जत रखी, और वो लज्जत ये रखी कि हमारी गुलामी मोहब्बत के साथ है। वल्ला अगर मोहब्बत ना होती तो फिर क्या गुलामी थी, लेकिन अल्लाह ताला ने अपने आशिकों को फरमा दिया वल्लदीन आमनु अशद्दु हुब्बन लिल्लाह, अगर मोहब्बत का मजा ना होता तो वल्ला गुलामी का मजा भी ना होता। यही वजह है कि अल्लाह ताला के आशिकों ने वो गुलाम है, लेकिन आशिकों की जो जिंदगी होती है वो कुछ और ही होती है। अब आप देखिए ना, एक आदमी नौकरी भी करता है अगर मोहब्बत से करे तो मजा कुछ और नहीं होता। और एक आदमी ड्यूटी देता है, और एक आदमी ड्यूटी ब्यूटी के साथ देता है, यानी मोहब्बत के साथ देता है, उसके काम करने का मजा ही कुछ और होता है कि नहीं? तो इसलिए अल्लाह ताला की मोहब्बत के साथ जिंदगी गुजारने का मजा कुछ और है, लेकिन यह भी याद रहे कि एक दिन मुझको मरना भी है, जवाब भी देना है कि क्या होगा, पूछा जाएगा। मेरे शेख रहमतुल्लाह ने ये शेर सुनाया करते थे, क्या करने को आए थे क्या कर चले, तोहमते चंद अपने सर पर धर चले, वहां से पर्चा भी ना लाए थे साथ में, और यहां से समझाने को दफ्तर ले चले। कि क्या आया था बंदा, दुनिया में आए कुछ नहीं था, और जब यहां से जा रहे कुछ भी नहीं लेके जाएगा। सिकंदर जिसने एक दुनिया पर हुकूमत की, लेकिन उसका क्या हाल था, जब मरने से पहले उसने वसीयत की कि मेरे दोनों हाथों को निकाला जाए और मेरी वसीयत पढ़कर सुनाई जाए। तो जब जनाजा उसका तैयार, दोनों हाथ भार है, वसीयत पढ़कर सुनाएगी, तो उसमें लिखा था देखो मैंने कितने शान और शौकत से न्यू वर्ल्ड ऑर्डर के साथ मैं सुपर पावर बना रहा और मैंने कितनी दुनिया पर हुकूमत की, कितना माल कमाया, लेकिन आज जब मैं दुनिया से जा रहा हूं तो मेरे पास कुछ भी नहीं है। बादशाह हो, अमीर हो, कितना ही मालो दौलत वाला हो, जब दुनिया से गया क्या लेकर गया? इसलिए फरमाया कि जिंदगी के सामने मौत को याद रखें, लियबलुअकुम अय्युकुम अहसनु अमला, ताकि बेहतरीन अमल करे। देखिए ना, अगर औलाद को मालूम हो कि बाप मुझसे पूछेगा तो जो फरमाबरदार होगी तो उसको फिक्र होगी कि मेरा बाप मुझसे पूछेगा तो क्या जवाब दूंगा कि क्या किया तुमने। मुलाजिम को मालूम है कि मालिक अभी मौजूद नहीं है, लेकिन आकर पूछेगा भाई क्या काम किया, तो वो दयानतदारी से काम करेगा, उसको फिक्र है ना। और जिसको अरे छोड़ो छोड़ो, फिर नतीजा क्या निकलेगा? तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अब इसी आयत की खुद तफसीर बयान फरमाई, लियब्लुअकुम अय्युकुम अहसनु अमला, कि तुम में से कौन बेहतरीन अमल करता है। अहसन इसमें तफजील है, जिसको कहते हैं सुपरलेटिव डिग्री, गुड गुडर गुडेस्ट, सही है ना जनाब। एक साहब ने कहा कि ये तो ठीक नहीं है, गुड गुडर गुडेस्ट। मैंने कहा कौन सा कायदा है जो तुम कहते हो ठीक नहीं है, मुझे लाओ उसूल दिखाओ। अरबी जबान में बात करो तो हर चीज का उसूल है, लेकिन तुम सुनाओ इसका क्या है, कि बताओ मुझे क्या कायदा है कि ये ठीक नहीं है। क्योंकि जब गुड है तो ईआर लगाया गुडर हुआ, और ईएसटी लगाया तो सुपरलेटिव डिग्री बन गया। क्यों जनाब? अगर कायदा ही बताना है तो मुझे बताओ बीयूटी क्या होता है, बीयूटी बट और पीयूटी ये क्या कायदा है जी? बीयूटी तो बट है और पीयूटी पुट है, तो बीयूटी बी बुट होना चाहिए या पीयूटी पट होना चाहिए? कोई कायदा नहीं है। जब एच से ह की आवाज निकालते हैं तो एच ओ एन ओ आर को ऑनर क्यों पढ़ते हैं? ऑनर पढ़ना चाहिए ना। यह कायदा दो, उसूल बताओ क्या उसूल है। जब के आवाज कराची जैसे के बताते हैं तो के एन ओ एल ई डी जी ई को कनॉलेज पढ़े फिर। सही है ना जनाब। तो बहरहाल इसमें तफजील है। अहसन, सुभान अल्लाह, सबसे ज्यादा हसीन, बेहतरीन, सबसे ज्यादा हसीन। एक है हसीन, एक है अहसन, एक है आलिम इल्म वाला, एक है आलम सबसे ज्यादा इल्म वाला, एक है कबीर बड़ा बहुत बड़ा, लेकिन अकबर सबसे बड़ा। लहजा अहसन फरमाया, सबसे ज्यादा हसीन अमल कौन करता है, ये जिंदगी। इसलिए अब तीन तफसीर क्या है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मेरे शेख रहमतुल्लाह अलैह फरमाते हैं कि देखिए तफसीर में भी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने तफसीर में भी इसमें तफजील को बयान फरमाया, और खुद इस आयत की तफसीर नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई। अब तीन तफसीरें इसकी। नंबर एक, लियब्लुअकुम, जिंदगी मौत क्यों दी? लियब्लुअकुम अय्युकुम अतम्मु अक्लं व फहमा, कि बताओ तुम्हारा इम्तिहान होगा कि तुम में से किसकी सबसे ज्यादा अकल कामिल है, अतम है, परफेक्ट है, कमाल दर्जे को है जिसकी अकल। क्या मतलब? कि मखलूक को खुश करना, बेबस मखलूक को खुश करना, कुदरत वाले मालिक को नाराज करना। हजरत इमरान बिन हुसैन रज़ियल्लाहु ताला अन्हु, इनके वालिद जो थे, जिस वक्त ईमान नहीं लाए थे, तिर्मिज़ी शरीफ की रिवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उनसे पूछा, बताओ तुम कितने खुदाओं को पूछते हो? कहने लगे सात। چھ زمین پر ایک آسمان والا، یعنی گویا اللہ مراد. تو رسول اللہ صلی اللہ علیہ وسلم نے پوچھا، دریافت فرمایا کہ جب تمہیں کوئی مشکل پیش آتی ہے تم پھر کس خدا کو پوچھتے ہو، کس سے فریاد کرتے ہو؟ کہنے لگے کہ آسمان والے سے کہتے ہیں. سبحان اللہ. دیکھیے، اس سے پتا چلا کہ اللہ تعالی نے ہماری روحوں میں، ہماری جانوں میں اپنی عبدیت اور بندگی کو داخل فرما دیا، کہ بندے کی اصل یہی ہے، چاہے کافر بھی ہو اس کی اصل یہی ہے کہ وہ اللہ کو راضی اور خوش کرے، یہ اصل ہے. اور جب تک کوئی چیز جب تک اپنے اصل کی طرف نہیں جاتی اس کو سکون نہیں ملتا. لہذا جب تک بندہ اللہ تعالی کی فرما برداری کی طرف نہیں جائے گا میرے دوستو اس کو سکون نہیں ملے گا. لہذا یہ کتنی بے عقلی کی بات ہے. میرے شیخ فرماتے ہیں، اب ایک جنگل میں ایک سیاح گیا، ٹورسٹ گیا، اب وہاں پر اسے بندر ملے، کیونکہ جنگلوں میں بعض جگہ ایسے ہیں کہ بندر روڈ ہوتا ہے. میرے شیخ رحمت اللہ علیہ افریقہ تشریف لے گئے تو وہاں بندر ہی بندر تھے، تو حضرت نے ہنس کر فرمایا یہ تو بندر روڈ ہے، جیسے ہمارے کراچی میں بندر روڈ ہے. تو اب سارے جنگل کے، پورے جنگل میں اب نیا نظام آیا، ڈیموکریٹک، جمہوریت کا نظام. اور جمہوریت میں کیا ہوتا ہے؟ اکثریت، میجورٹی کو دیکھتے ہیں. اب جمہوریت، وہاں پہ جنگل والوں نے کہا بھائی یہاں جمہوری قانون چلے گا. اچھا بھائی صحیح ہے. صحیح آ گیا، اس کو بھی بتایا دیکھو یہاں کے اصول ہیں، یہاں جمہوریت ہے. اور دیکھو بندروں نے کہا ہماری تعداد دیکھو، لومڑیاں، گیدڑ، بھیڑیے، ریچھ، سب ہم لوگ ایک طرف. کہا اچھا تمہاری اپوزیشن کون ہے؟ ٹورسٹ نے پوچھا. کہا ہماری اپوزیشن شیر ہے. کہا اچھا. تو میرے شیخ رحمت اللہ علیہ فرماتے تھے بتاؤ کہ سارے جنگل کے جانور ایک سب مل کر کہیں کہ ہماری بات مانو، اور دوسری طرف شیر کہے کہ میری بات مانو، تو کس کی مانو گے؟ شیر کی نا، کیونکہ شیر جب ایک ڈھال مارے گا تو سارے بندروں کا قبض ٹوٹ جائے گا. تو بیوقوف ہے نا وہ کہ قدرت والے کو ناراض کرے اور بے بس اور مجبوروں کو خوش کرے. بس اسی کو فرمایا کہ کتنا بیوقوف ہے وہ کہ جو مخلوق کو راضی کرتا ہے اللہ کو ناراض کرتا ہے. اور مخلوق کو راضی کرنے کے معنی یہ ہیں کہ اللہ تعالی کی نافرمانی سے مخلوق کو راضی کرنا. مثلا مخلوق کہے کہ ہمیں تمہاری داڑھی اچھی نہیں لگتی، ہمیں تمہارا نماز پڑھنا اچھا نہیں لگتا، اور ہمیں تمہارا شلوار ٹخنے سے نیچے رکھنا اچھا نہیں لگتا، ہمیں تمہارا قرآن پڑھنا، تراویح پڑھنا، مدرسے کھولنا اچھا نہیں لگتا. ہمیں تمہارا زکات دینداروں کو دینا اور کھال دینا اچھا نہیں لگتا. لیکن خالق کا حکم کیا ہے؟ ایک عام مسلمان سے بھی پوچھو بھائی، تو ہے کہ نہیں؟ خالق کو راضی کرنا چاہیے نا. بس یہی عقل ہے. اس لیے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ امتحان ہوگا کہ تم میں سے عقل کس کی کامل ہے، کہ قدرت والے کو تم ناراض کرو تو پھر ٹھیک ہے. جب گردے فیل ہو جائیں، جب بلڈ کینسر ہو جائے، جب دل کا مرض ہو جائے، اب بولو، اب مخلوق کو بولو تمہیں اچھا کرے. اور جب تم پر قرضہ چڑھ جائے نا، پھر مخلوق کو کہنا، پھر ملاؤں کے پاس نہ جانا کہ ہمیں کوئی وظیفہ دے دو اور دعا بتا دو کہ ہمارے کاروبار میں برکت ہو جائے اور ہمیں ہمارے قرضے ادا ہو جائے. پھر لوگوں سے کہو کہ بھائی تم ہمارا قرضہ ادا کرو، کیونکہ ساری زندگی تو ہم نے تمہیں خوش کیا، ہم نے تمہارے لیے پیسہ خرچ کیا، ہم نے تم کو راضی کیا، جو جیسا تم نے چاہا ہم نے ویسا کیا، تو پھر کام بھی اسی کو بولو. کہا سب لوگ اب امداد باہمی دو، سب لوگ میرے اکاؤنٹ میں بیلنس ٹرانسفر کرو. جس کا دل چاہے آزما کے دیکھ لے، خاندان کو، معاشرے کو، زمانے کو، ملک کو، قوم کو، جس کا جی چاہے آزما کے دیکھ لے، لیکن یاد رکھنا اللہ کے سوا کوئی کام نہیں آتا. اسی کو عقل کہتے ہیں. تو ایک ہو گئی نا تفسیر. نمبر دو، لیبلوکم ایوکم اسرع الی طاعت اللہ عز و جل. یہ امتحان ہے زندگی کہ تم میں سے کون اللہ تعالی کی اطاعت اور فرما برداری میں تیز رفتار ہے. سرع یسرع، تیز رفتار، سرعت. یا حاج بسرع، حاجی سرع سرع، آواز آتی نا حرمین میں، سرع یا حاج سرع سرع، جلدی کرو جلدی کرو، اپنی سیلفی مت بناؤ. اس لیے میں سیلفی بنانے والوں کو کہتا ہوں، یہ سیلفی بنانے والے سارے سیلفش ہیں، ہے نا جی، سیلفش ہے نا، خود غرض ہے نا، اپنے حسن کے خود ہی دیوانے بن رہے. تو اسرعوا الی طاعۃ اللہ، کہ اللہ کا حکم ہے بس، سبحان اللہ، دیر نہ کی. کہ نبی صلی اللہ علیہ وسلم نے جس بات کو فرمایا، صحابہ نے دیکھو جان مال آبرو کے ساتھ فدا ہو گئے. کہ مسئلہ پتا چلا، جی یہ مسئلہ ہے، ایک مٹھی داڑھی رکھنا واجب ہے، بس اللہ کو راضی اور خوش کریں گے، بالوں کو کالا کرنا حرام ہے، چھوڑ دیں گے. ویسے تو یہ بھی غفلت کہلائے گی کہ ہم مسئلہ پوچھے نہیں، یہ غفلت ہے. معلوم کرنا چاہیے، پراپرٹی خریدنے سے پہلے اخبار تک میں اشتہارات دیتے ہیں کہ بھائی کوئی کسی کو تنازع ہے تو پہلے بتا دے. وکیلوں سے مشورہ کرتے ہیں، انکم ٹیکس چرانے کے لیے لوگوں سے مشورہ کرتے ہیں کہ بتاؤ بھائی کم سے کم ٹیکس آئے ہمیں ذمے. سارے کنسلٹنٹ رکھے ہوئے. میرے شیخ فرمایا کرتے تھے کہ آخرت کا بھی کنسلٹنٹ رکھو، اللہ والوں سے پوچھو، بتا دو قاعدہ کیسے فریاد کرتے ہیں، اے اسیران قفص میں نو گرفتاروں میں ہوں. پوچھو ان سے، اپنے دین کو پوچھو. شادی بیاہ سب کر رہے ہیں، ہر بات میں اپنی مرضی، اللہ کی مرضی پوچھنی چاہیے. تو دو کام ہو گئے نا. تفسیر نمبر دو، لیبلوکم ایوکم اسرع الی طاعۃ اللہ، اللہ تعالیٰ کی اطاعت و مرضی میں سرعت سے کے ساتھ. نمبر تین، لیبلوکم ایوکم اورع ورع یرع یورع اورع ام محارم اللہ تعالی شانو. ورع یعنی بچنا. تو پتا ہے کیا امتحان رکھا ہم نے، کہ تم میں سے کون اللہ تعالی کی نافرمانی حرام سے سب سے زیادہ بچنے والا ہے. یہ امتحان ہے تیسرا، کہ جس چیز کو اللہ تعالی نے منع فرمایا، حرام فرمایا، سب سے زیادہ اس سے بچنے والا کون ہے. اور جہاں پر ہمیں شبہ ہوتا ہے، مولوی کہے منع کرے گا، مفتی صاحب منع کریں گے، ہم بھی اتنے ہوشیار ہیں مسئلہ ہی نہیں پوچھتے. کیوں پتا ہے؟ مولوی نے منع کر دینا، اس لیے پوچھو ہی نہیں. پھر جب پھنستے ہیں پھر کہتے ہیں مولوی صاحب ہمیں تو کسی نے بتایا ہی نہیں. ذرا پولیس والوں سے بھی پوچھے نا، جب بغیر ہیلمٹ کے یا بغیر لائسنس کے نکل گیا، پولیس والے نے پکڑ لیا، کہا لائسنس نہیں رکھا، لاؤ چالان. اب وہاں پہ یتیم خانے کے سیکرٹری بن گئے. وہ اصل میں مجھے تو معلوم ہی نہیں تھا. ایسے سادہ بن جاتے ہیں نا، بالکل یتیم خانے کا سیکرٹری جیسے ہوتا ہے، کہ جی ہمیں تو پتہ ہی نہیں تھا. تو وہ پولیس والے بازے بہت ہوشیار ہوتے ہیں، وہ بھی کہتے ہیں آپ کو پتہ نہیں تھا، اسی کے سکھانے کے لیے ہم تھوڑی دیر آپ کو ذرا جیل میں رکھیں گے، تھوڑی دیر میں آپ سیکھ جائیں گے، یا ایک دفعہ چالان بھریں گے آپ کو بھی آ جائے گا. وہاں کہتا ہے کہ قانون پتا نہیں تھا، کہہ سکتے. اب ایک آدمی ایئرپورٹ پہنچ جائے، پاسپورٹ نہ لے کے جائے، اور کہے کہ بھائی اچھا مجھے تو پتا ہی نہیں تھا، कि पासपोर्ट भी लाना होता है? क्या सर पासपोर्ट नहीं लाना होता, ठप्पा भी लगाना होता है उस पर। क्या फिर ठप्पा कहां लगाए, पासपोर्ट तो है नहीं, कहीं और लगा दे। स्टैंप, वो जैसे डाकखाने वाला आया तो लेटर बॉक्स में एक जर्सी घुसा हुआ था, तो उसने कहा पूछा क्या कर रहा है, उसने कहा असल में मुझे अमेरिका जाना है तो इसलिए मैं लेटर बॉक्स में हूं, जा रहा हूं, एड्रेस लिखा हुआ है। तो उसने पीछे से एक लगाया, क्या कर रहा है, कहा स्टैंप तो लगाने दे। स्टैंप नहीं लगाऊं क्या, बगैर स्टैंप के तू क्या अमरीका चला जाएगा? तो अल्लाह ताला ने फरमाया कि गुनाह से बचने वाला सबसे ज्यादा कौन, तीन तफसीर हो गई ना। नंबर एक के जिसकी अक्ल और कामिल हो, जिंदगी किस लिए दी अल्लाह ताला ने, कि मौत को याद रखे और इम्तिहान है। नंबर एक इम्तिहान क्या, कि अक्ल और फहम दे के मखलूक बेबस को खुश करना, खालिक को नाराज करना। नंबर दो क्या, ये इम्तिहान ये है कि अल्लाह ताला की इताअत और फरमाबरदारी में तेज रफ्तार कौन है। और नंबर तीन ये कि अल्लाह ताला की नाफरमानी और गुनाह से सबसे ज्यादा बचने वाला कौन है। आगे फरमाए वहुवल अजीजुल गफूर, दो नाम की, अजीज और गफूर। अजीज के माने क्या है, अलकादिर अला कुल्ली शय वला युजिजु शय फी इस्तेमाल कुदरती, कि ऐसे कुदरत वाला कि जो हर चीज पर जिसको जबरदस्त कुदरत हो, और जब अल्लाह ताला अपनी कुदरत का जहूर फरमाए, अल्लाह ताला को उसके जहूर कुदरत से कोई आजिज ना कर सके। और गफूर के माने बहुत बख्शने वाला। मेरे शेख फरमाते हैं अजीज के साथ गफूर नाजिल किया या गफूर के साथ अजीज नाजिल किया, क्यों फरमाया, इसका मतलब यह है कि जब अगर एक आदमी बीमार हो, कमजोर है, टाइफाइड में मुबतला है, और वो कहे जाओ मैंने तुम्हें माफ किया, और वो अगला तगड़ा जवान है वो कहेगा माफ नहीं करेगा तो क्या करेगा। लेकिन एक आदमी ताकत वाला है और वो कहे कि जाओ मैंने तुम्हें माफ किया, तो उसकी माफी का एतबार है कि नहीं। लिहाजा अल्लाह ताला ने अजीज फरमाकर गफूर फरमाया कि देखो हमारी मगफरत को मामूली मत समझना। अगर हमारा फैसला हो जाए, हुक्म दे दे गुर्दों को कि रुक जा, काम करना छोड़ दे, तुम सारी दुनिया के डॉक्टरों को बोलो कि तुम्हारे गुर्दे चला के दिखा दें, उनकी मशीनों में आएगा कि गुर्दे बिल्कुल ठीक है, लेकिन गुर्दे चला के दिखा दें, या तुम अपने गुर्दों का ट्रांसप्लांट करके दिखा दो। कितनी कुदरत वाले मालिक हैं। अल्लाह ताला में अक्ल और फहम अता फरमाए और इस जिंदगी के मकसद को हमें भी बामकसद बनाने की तौफीक अता फरमाए। और अल्लाह ताला इस अल्लाह ताला के हुक्म कि हम इस जिंदगी से फायदा उठाएं, किस लिए, आखरत बनाने के लिए, और आखरत वालों से राबता करें, उनसे सीखें, इसीलिए अल्लाह वालों की सोहबत में बैठे। मेरे शेख रहमतुल्लाह अलैह के अशआर हैं, फरमाते हैं मेरी जिंदगी का हासिल मेरी जीस का सहारा, तेरे आशिकों में जीना तेरे आशिकों में मरना, मुझे कुछ खबर नहीं थी तेरा दर्द क्या है या रब, तेरे आशिकों से सीखा तेरे संग दर पे मरना। किसी अहले दिल की सोहबत, अरे बैठ जाओ भाई, किसी अहले दिल की सोहबत जो मिली किसी को अख्तर, उसे आ गया है जीना उसे आ गया है मरना।
जो अल्लाह ताला ने आपने फरमाया लियबलुअकुम अय्युकुम अहसनु अमला, तो यानी अमल में हुस्न होना चाहिए। तो उसको याद रखिएगा, हुस्न अमल दो चीजों से पैदा होता है, अमल में हुस्न दो चीजों से पैदा होता है। एक तो ये कि वो अमल सुन्नत के मुताबिक हो, शरीयत और सुन्नत के मुताबिक, नंबर एक। और नंबर दो ये कि उसमें इखलास हो, क्योंकि अगर अमल शरीयत और सुन्नत के मुताबिक है, उसमें इखलास नहीं है, तो उससे अमल नहीं है, कबूल नहीं है। ऐसे बैठो, अरे थोड़ा और इधर होके बैठो, समझ में आई ना। तो अमल के में हुस्न पैदा करने के लिए दो चीजें चाहिए, नंबर एक ये कि उस वो अमल शरीयत और सुन्नत के मुताबिक हो, और नंबर दो ये कि उसमें इखलास हो। जिसकी एक मिसाल समझिए, जहाज में जाएंगे तो आपको मुसलमान एयर होस्टेस भी फतवा बताएगी, और वो फतवा ये होगा कि آپ کہیں گے مجھے نماز پڑھنی ہوگی، سیٹ پہ پڑھ لیں آپ، یعنی وہ بھی اچھی خاصی مفتیہ ہوتی ہے. تو ایسے ہی خاتون سے میں نے کہا کہ میں نے آپ سے مسئلہ نہیں پوچھا، یہ مسئلہ ہم بتاتے ہیں، تم نے شروع کر دیا اپنا کام کہ سیٹ پر بیٹھ کر نماز نہیں ہوتی ہے. اس میں دو قباحتیں ہیں. نمبر ایک تو یہ کہ بغیر عذر کے نماز بیٹھ کر پڑھنا، بغیر عذر کے نماز بیٹھ کر پڑھنا اس سے نماز ہی نہیں ہوتی. اگر کوئی آدمی بغیر عذر کے بیٹھ کر نماز پڑھے گا اس سے اس کی نماز ہی نہیں ہوگی، الا یہ کہ اگر وہ نفل نماز ہے، نفل نماز بغیر عذر کے بھی ہو جاتی ہے بیٹھ کر پڑھنے سے، لیکن اس کا ثواب آدھا ہو جاتا ہے. سمجھ آ رہی ہے نا بات؟ اس لیے نفل نماز کوئی کہہ رہا ہے میں نہیں کھڑے ہو کے پڑھتا، نہ پڑھے کوئی بات نہیں، بیٹھ کے پڑھ سکتا ہے بالکل. نفل نماز بیٹھ کے پڑھی جا سکتی ہے لیکن ثواب آدھا ملے گا، یہ بھی یاد رکھیں. لیکن اس کے علاوہ کوئی جو نماز ہے وہ بیٹھ کر نہیں ہو سکتی، یا دوسرا عذر کہ بیمار ہے کھڑے ہونے پر قدرت نہیں ہے اس کو، جس کی مختلف صورتیں ہیں، کنڈیشنز ہیں. تو دوسری قباحت اس میں سیٹ پر بیٹھ کر نماز پڑھنے کی، پہلی قباحت تو یہ کہ بیٹھ کر نماز پڑھتے ہیں جبکہ ایک آدمی کھڑا بھی ہو سکتا ہے. اب یہ عذر پیش کریں کہ جی ریل گاڑی یا جہاز جھٹکے لیتا ہے، ہمیں گرنے کا ڈر ہے، تو اس کے لیے اجازت ہے کہ ایک آدمی کھڑا ہو جائے، لیکن پکڑ کے کھڑا ہو جائے، چاہے ایک ہاتھ سے مستقل پکڑے رہے، ڈنڈا پکڑ لے یا ہوسٹس کو پکڑ لے. کیا تھا آپ یہاں کھڑی رہے، میں آپ کو پکڑ کے کھڑا رہوں گا. تو لہذا ڈنڈا پکڑ کے کھڑا ہو جائے، کوئی چیز پکڑ کے کھڑا ہو جائے، لیکن بیٹھے نہیں. اب دیکھیے شریعت میں رحمت ہے کہ نہیں، اجازت ہے بیٹھ سکتے پر کھڑے ہو پکڑ سکتے ہیں آپ، لیکن اس کے لیے شرط یہ ہے کہ کھڑا ہونا پڑے گا. ایک بات ہوگی. نمبر دو بات، اس پہ یہ بھی اشکال ہو گیا کہ جی ہم تو گر جائیں گے، تو گرنے کا جواب بھی آ گیا، ختم مسئلہ. دوسری کباب جو سیٹ پر بیٹھے پڑھنے کی ہے وہ یہ ہے کہ قبلے کے رخ پہ نہیں ہوتا، اور قبلے کے رخ کے خلاف ہو تو نماز کیا ہے پھر؟ اب اگر کوئی یہ آدمی یہ عذر پیش کرے جی قبلہ ڈائریکشن نہیں پتا چل سکتا، تو آپ جہاز والوں سے پوچھیں وہ آپ کو بتا دیں گے، آپ ان سے پوچھیں سعودی عرب کدھر ہے وہ آپ کو بتا دیں گے اس ڈائریکشن پر ہے. یا کم سے کم اس لیے تو کہا اتنا دنیا کا علم تو حاصل کرے اس کو معلوم ہو، جغرافیہ پڑھے تو اس کو معلوم ہو کہ ہم ایسٹ میں مشرق کی طرف جا رہے ہیں تو سعودی عرب مغرب کی طرف ہوگا، اور اگر ہم مشرق جنوب کی طرف جا رہے ہیں تو سعودی عرب شمال مغرب کی طرف ہوگا، تو معلوم ہوگا. پاکستان سے بات کر رہا ہوں میں. اور پھر نہ بھی ہو تو نقشے پورے بنے ہوئے ہوتے آج کل جہاز میں، نہ بھی ہو تو آپ عملے سے پوچھ لیں سعودی عرب کدھر ہے، وہ آپ کو بتا دے گا. تو دو باتیں ہوگی نا. اس لیے اب اگر کوئی آدمی بیٹھ کر نماز پڑھ لے گا اور کیا، پھر چاہے پوری آٹھ گھنٹے کی فلائٹ میں نماز ہی پڑھے جا رہے ہیں وہ، تو اس کی نماز نہیں. کیوں؟ اس لیے کہ اس کے عمل میں حسن نہیں ہے، شریعت کے خلاف ہے اس کی نماز. آگے نہیں سمجھ میں بات؟ تو ایک عمل یہ کہ عمل شریعت و سنت کے موافق ہونا چاہیے. اور دوسری بات یہ کہ جہاز میں کھڑے ہو کر نماز پڑھتا ہے. اب کہتا ہے دیکھو پورے جہاز والوں نے نہیں پڑھا، میں نے پڑھی نماز، میں بس سب سے اللہ والا ہوں بس پوری نماز میں. اب اس کے اندر جو بڑائی آئی نا، یہ اس کے عمل کے حسن کو برباد کر دے گی. اس کی نماز تو اس کی جان چھوڑے، یعنی یہ جان چھوڑ جائے گی کہ نماز تو نے پڑھ لی لیکن قبول نہیں ہے. بلکہ قبول تو ہونا کیا دور کی بات، ہو سکتا ہے اس بات کی جیسے اس کی پکڑائی ہو جائے اگر اللہ تعالیٰ معاف نہ فرمائیں گے. تو تون نے اپنے کو بڑا سمجھا، ریا کیا کہ دیکھو میں جہاز والوں دکھا رہے جی میں بڑا سب سے بڑا مسلمان پورے جہاز میں بس میں ہی ہوں. تو اندر باطن اندرونی طور پہ اس کے اندر عاجزی اور اللہ کے لیے عمل ہونا چاہیے کہ اللہ کا حکم ہے نماز کا وہ پڑھے. تو بات سمجھ میں آ گئی نا. حسن عمل کے لیے دو چیزیں ضروری ہیں، ایک تو مسئلہ شریعت و سنت کے مطابق ہو، اور نمبر دو کہ اس میں اخلاص ہو، اللہ کے لیے ہو، اپنے کو بڑا نہ سمجھے. یہ دو چیزیں عمل کے حسن کے لیے ضروری ہے. اب یہ دو چیزیں کہاں ملے گی؟ شریعت و سنت یا علماء ربانیین سے پوچھیں مدارس اسی کام کے لیے. اور عمل میں اخلاص، دل میں اللہ تعالیٰ کی محبت اور تعلق پیدا ہو، یہ اللہ والوں کی جوتی سے ملے گا جو خانقاہوں میں ہیں، یعنی خانقاہوں کے ذریعے سے یہ نعمت ملے گی. تو اب پتا چلا اپنے اندر حسن عمل پیدا کرنے کے لیے مدارس اور خانقاہ سے رابطہ رکھنا پڑے گا، مسائل پوچھتے جائے، اس میں اخلاص پیدا کرتا جائے، اللہ کے لیے کام کرے، اس کے عمل حسن نہیں احسن ہو جائے گا، پھر گویا اس کی زندگی کا مقصد حاصل ہو جائے گا. یہ چیز ہے. اب جیسے قربانی آتی ہے، اب قربانی آتی ہے کہ جی میں 13 تاریخ کو بھی قربانی کروں گا. میں 13 تاریخ کو کیوں قربانی کرو گے؟ جی تکبیر تشریق بھی تو 13 تک ہوتی ہے. آج کل ایک نیا فتنہ بھی آیا نا کہ 13 تاریخ کو بھی قربانی، یعنی اس کے چوتھے دن بھی قربانی کریں گے. کیوں؟ تو جی کہتے ہیں تکبیر تشریق بھی تو 13 تک ہوتی ہے. تو میں نے کہا بھائی جب اگر تکبیر تشریق 13 تک ہوتی ہے تو شروع بھی تو 9 سے ہوتی ہے، تو 9 سے قربانی شروع کرو پھر. چھوڑو دنیا کے حنفیوں کو، چھوڑو ان ملاؤں کو، چھوڑو تو تم قربانی بھی 9 سے شروع کرو، عرفات والے دن سے شروع کر دو. اس کا ان کے پاس کوئی جواب نہیں ہے. فبحت الذی کفر، کوئی جواب نہیں ہے. تو اس میں اب قربانی کی، اب لیکن قربانی کا جی میرا جانور بڑا ہوگا، لوگ کہیں گے واہ صاحب واہ. لیکن اخلاص نہیں ہے نا، مخلوق کے لیے ہوا کہ جی لوگ تعریف کریں گے واہ کتنا بڑا، کتنا خوبصورت، کتنا بڑا جانور، جی 8 لاکھ کا لیا ہے، واہ زبردست. تو یہ چیز ہے، یہ عمل میں حسن نہیں ہے. قربانی درست ہے، شریعت کے مطابق ہے قربانی، حلال کمانے، یہاں تک کہ حلال کمائی کرنے والا کا عمل بھی برباد ہوتا ہے. کیوں برباد ہوتا ہے؟ وہ اس وجہ سے برباد ہوتا ہے کہ ریا دکھاوے کی وجہ سے. اس لیے اس میں اخلاص ہونا چاہیے، بہت بڑا عمل ہے. قربانی کے زمانے میں قربانی کا عمل بہت بڑا عمل ہے. اس زمانے میں اللہ تعالی سے قرب خاص، نمازیں فرائض کے بعد کسی اور عمل سے نہیں مل سکتا ایسا قرب خاص جیسا قربانی سے ملتا ہے. اور کسی کی قربانی واجب تھی، قربانی نہ کی اس نے، اب قربانی کرنے سے کچھ نہیں ملے گا. اب لاکھوں جانور گرا دے لیکن قربانی کا قضا نہیں ہو سکتی. اب کتنے جانوروں پہ چھری پھیر دے، اس کی قضا نہیں ہوگی. اب اتنا بکری کی قیمت کے مطابق کے موافق اتنا پیسہ صدقہ کرنا واجب. دیکھیں نا شریعت کس لیے ہے؟ وہ اسی لیے تو ہے شریعت کا لہٰذا وہ شریعت ہو، سنت کے مطابق عمل ہو، اور نمبر 2 کہ اس میں اخلاص ہو، اللہ کے لیے وہ عمل ہو، اللہ کے لیے ہو اور اپنے کو بڑا نہ سمجھے. عمل اللہ کے لیے بھی ہو اور اپنے کو اچھا اور بڑا بھی نہ سمجھے کہ میں اچھا ہوں، میں بڑا ہوں، اور میں نے یہ عمل کیا، میں نے یہ کیا، ایسا کیا. تو اس سے پھر عمل کے اندر حسن پیدا ہوتا ہے. اللہ تعالیٰ یہ حسن عمل ہماری جانوں کو نصیب فرمائے. اس کے لیے علماء سے مسائل ہے، مفتیان کرام سے مسئلے پوچھتے جائے، علماء سے رہنمائی لیں، اور دل کی رہنمائی کے لیے اللہ والوں سے رابطہ کریں. ہمارا دل کا قبلہ اللہ کی طرف ہو جائے، اللہ تعالیٰ کی محبت اور تعلق ہماری جانوں میں نصیب ہو.
وآخر دعوانا أن الحمد لله رب العالمين. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وصحابه وبارك وسلم. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. يا مقلب القلوب ثبت قلوبنا على دينك. اللهم إنا نسألك العفو والعافية في الدنيا والآخرة. اللهم إنا نسألك رضاك والجنة ونعوذ بك من سخطك والنار. يا الله اپنے کرم سے ہم سب کو معاف فرما، اپنے دوستوں والی زندگی عطا فرما، ہماری غفلتوں کو یا اللہ تعالی توجہ سے تبدیل فرما، اور یا اللہ ہماری خطاؤں کو معاف فرما، ہمارے گندے اخلاق کو اچھے اخلاق سے تبدیل فرما. یا اللہ اپنے کرم کے صدقے میں ہماری جانوں میں اپنی محبت عطا فرما، اپنی محبت کے اعمال کی توفیق عطا فرما، ہماری عقلوں میں فہم اور نور عطا فرما. یا اللہ اس زندگی کو با مقصد بنانے کی توفیق عطا فرما، اور یا اللہ جو غفلت میں زندگی گزری اس کو معاف فرما، اس کی یا اللہ تعالی جو ایام باقی ہیں اس کی قدردانی کی توفیق عطا فرما، اطاعت اور فرما برداری والی زندگی عطا فرما، ہمارے کاموں کو آسان فرما، ہماری ضروریات کو پورا فرما، ہم سب کو رزق حلال، عافیت، فراوانی آسانی کے ساتھ آ فرما. یا اللہ اپنے کرم کے صدقے میں ہم میں سے جس کی جو حاجت ہے تمام جائز حاجتوں کو پورا فرما. یا اللہ ہم میں سے جس کے جو مسائل ہیں ان مسائل کو بھی پورا فرما. ہمارے ادارے کے ساتھ بھی بجلی کا کچھ مسئلہ ہے اس کے لیے بھی دعا فرما. اللہ تعالیٰ اس میں آسانی پیدا فرما دے. اور یا اللہ تعالیٰ مسجد کی تعمیر الحمدللہ سارے اسباب موجود ہیں, یا اللہ کام کرنے والوں کے لیے مدد فرما اور اچھی تعمیر اس میں کروا دیجئے. اور یا اللہ تعالیٰ اس کو ہمارے لیے معاونین کے لیے صدقہ جاریہ بنا دیجئے. اخلاص بھی عطا فرما, شرف قبولیت بھی عطا فرما, ہمارے مریضوں کو شفا عطا فرما. میرے بچے بھی بیمار ہیں ان کو بھی یا اللہ, اور جو بھی بیمار گھر والے اور بچے اور جو جملہ دوست احباب ان کے گھر والوں کو بھی شفا اور صحت عطا فرما. یا اللہ تعالیٰ اپنے جو ہمارے بچوں کے امتحانات ہیں اللہ اس میں کامیابی ان کی مدد فرما. اور جس کی جو اللہ حاجت ہے اہل حاجت کی حاجت روائی فرما, اہل مقروض کے قرضوں کو ادا فرما. اور یا اللہ اپنے کرم سے ہم سب کو 100% اپنا فرما بردار بنا. یا اللہ ہم سب کو اپنی اطاعت اور فرما برداری والی زندگی عطا فرما, دین و دنیا کی بھلائی عطا فرما. ربنا تقبل منا انک انت السمیع العلیم, وصلی اللہ تعالی علی خیر خلق محمد وعلی وصحابہ اجمعین برحمتک یا ارحم الراحمین. اذان ہوگی, اذان کے بعد سنت کے لیے وقت دیا جائے.